यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एजेड 7 गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनुहुने। संघीय संसदका दुवै सदनको हिजोको बैठक पनि स्थगित। संसदको गतिरोध अन्त्य सहमतिबाटै हुने सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको विश्वास। लगानीका लागि बाधक ऐनहरू संशोधन गरिएकाले ढुक्क भई विद्युत उत्पादनमा लाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको लगानीकर्ताहरूलाई आग्रह। र भारतको पश्चिम बंगालमा चट्याङ लागि कम्तीमा 12 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एजेड 7 गते प्रतिनिधि सभाबाट पुनः विश्वासको मत लिनुहुने भएको छ। प्रधानमन्त्री प्रचण्डले जेड 7 गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न संघीय संसद सचिवालयलाई पत्र पठाउनु भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो। सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख 31 गते प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लाग्नु भएको हो। संघीय संसदका दुवै सदनको हिजोको लागि तय भएको बैठक पनि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले उठेर विरोध जनाएपछि स्थगित भएको राष्ट्रिय सभाको बैठक आइतबार दिउँसो 1 बजे बस्ने गरी बोलाइएको छ। त्यस्तै प्रतिनिधि सभाको बैठक दिउँसो 2 बजेका लागि तय भएको थियो। बैठक विशेष कारणले बस्न नसकेको भन्दै हिजोको बैठक सूचना टाँस गरी स्थगित गरिएको थियो। बैठक भोलि बिहान 11 बजेका लागि बोलाइएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएको छ। सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित अन्य प्रतिपक्षी दल एकमत भएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पहलमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिनुभयो। बैठकले बिहिबार प्रतिनिधि सभा बैठकमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै त्यसबारे सभामुखलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको पनि महामन्त्री थापाले जानकारी दिनुभयो। बैठकमा कांग्रेस सहित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपा, जनता समाजवादी पार्टी नेपाल जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय जनमोर्चाको सहभागिता थियो। बैठकमा प्रतिपक्षमा रहेको सीके राउत नेतृत्वको जनमत पार्टी भने सहभागी थिएन। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनैतिक दलहरूबीच सहमति कायम गरी संसदको गतिरोध अन्त्य गर्न सरकार गम्भीर रहेको बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीको जिज्ञासाको जवाब दिनुहुँदै मन्त्री शर्माले संसदको गतिरोध अन्त्यका लागि सरकारले राजनैतिक दलहरूसँग निरन्तर छलफल गरिरहेको र सहमतिबाटै समाधान निस्कनेमा विश्वस्त रहेको बताउनुभयो। शर्माले समस्याका समाधानका लागि जिम्मेवार बन्न र कुनै एक व्यक्ति केन्द्रित नभई सहकारी क्षेत्रका सबै समस्या समाधान हुने उपाय खोज्नेतर्फ गम्भीर हुन पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग आग्रह गर्नुभयो।
सहकारीको ठगीबाट विभिन्न व्यक्तिहरू पीड़ित भएका छन् भन्ने कुरामा यो काहीँ कतैबाट छिपेको विषय छैन, यसमा हामी सबैको सहमति नै छ यो हो भन्ने यो समस्या हामीले देखिरहेकै छौँ। यसका निम्ति सरकार निरन्तर छलफलमा छ, प्रधानमन्त्रीज्यूले मेहनत गरिराख्नु भएको छ र मलाई केही विश्वास लाग्छ भने हामी यो निकाल्छौँ, निकाल्नुपर्छ भन्ने नै लाग्छ। प्रमुख प्रतिपक्ष जो एकदमै यो देशकै सबभन्दा पुरानो पार्टी, एउटा संसदीय व्यवस्थाको सबै विषयवस्तु बुझेको पार्टी भनेर जसरी बुझिएको छ बाहिर, त्यसको त्यो मर्यादालाई बरु उपर पछि कायम गर्न सक्नुपर्छ। त्यसकारण यसमा सरकार अत्यन्तै गम्भीर छ, गम्भीरतापूर्वक लागेको छ। प्रमुख प्रतिपक्ष दल पनि समस्याको समाधान गर्नुपर्छ भनेर एउटा जिम्मेवार प्रतिपक्षको हैसियतले गम्भीरतापूर्वक लागोस् भन्ने पनि म अनुरोध गर्न चाहन्छु।
सरकारका प्रवक्ता एवं संचार मन्त्री शर्माले मन्त्री परिषद बैठकले मन्त्री परिषदका सदस्यहरूले प्रधानमन्त्री कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिनुभयो। यस्तै बैठकले संघीय संसदको प्रतिनिधि सभामा विचाराधीन राजनैतिक दल सम्बन्धी ऐन 2073 संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने, फौजदारी कसुर तेस्रो संशोधन नियमावली स्वीकृत गर्ने, स्ट्याण्डर्ड नाप र तौल 6 संशोधन नियमहरू स्वीकृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुने बताउनु भएको छ। नेपाल बार एसोसिएशनको काठमाडौँमा हिजो शुरू भएको 16 अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले देशमा सुशासन कायम हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यायपालिकाको सुदृढ़ीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाको पुनर्संरचना संविधानको कार्यान्वयनमा सरकार क्रियाशील रहँदै आएको स्पष्ट पार्नुभयो। समारोहमा वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता सर्वज्ञ रत्न तुलाधरलाई अभिनन्दन गरिएको थियो। जेठ 6 गतेसम्म चल्ने सम्मेलनमा देशभरबाट करिब 7,000 कानून व्यवसायीको सहभागिता रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई ढुक्क भई विद्युत उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको 22 वार्षिक साधारण सभाका अवसरमा काठमाडौँमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले 10,000 मेगावाट विद्युत निर्यात गर्ने अवस्था मुलुकको समृद्धिका लागि ऐतिहासिक उपलब्धि हुने विश्वास व्यक्त गर्नुभयो। छिमेकी राष्ट्र भारतसँग 10 वर्षमा 10,000 मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरिएको र भारतको प्रसारण लाइन हुँदै बंगलादेशसँग विद्युत व्यापार गरिने प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो। विद्युत निर्यात मात्र होइन स्वदेशभित्रै विद्युत खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढ़ाइरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको आयात घटाउँदै जाने र विद्युतीय उपकरण र सवारी साधनलाई प्रोत्साहन गरी विद्युतको खपत बढ़ाउँदै जाने सरकारको योजना रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले लगानी प्रवर्धनमा बाधक देखिएका ऐनहरू अध्यादेश मार्फत संशोधन गरिएकाले अब लगानीका लागि दुविधा राख्नुपर्ने परिस्थितिको अन्त्य भएको पनि उल्लेख गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद अवरोध गरेर समय बर्बाद गरिरहेको बताउनु भएको छ। हिजो वीरगंजमा नेकपा एमाले पर्साको 9 जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी लेखा समिति र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नीति तथा कार्यक्रम पास गरेर 15 गते बजेट ल्याउनुपर्ने बाध्यता रहेको हुँदा संसद चल्न जरूरी रहेकोमा जोड़ दिनुभयो। हिजै बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले संसदमा जथाभावी बोलेर नेपाली कंग्रेसले संसदको गरिमा घटाएको टिप्पणी गर्नुभयो। उपप्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले नेपालको शिक्षा र आर्थिक विकासमा रूस सरकारको सहयोग महत्वपूर्ण रहेको बताउनु भएको छ। रूसमा उच्च शिक्षा अध्ययन गरी नेपालका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूको संस्था मित्रकुञ्जको 57 वार्षिक उत्सव तथा अन्तर्राष्ट्रिय सम्मेलनको हिजो काठमाण्डुमा उद्घाटन गर्नुहुँदै उप प्रधानमन्त्री श्रेष्ठले रूस युक्रेन युद्धका सम्बन्धमा नेपाल तटस्थ रहेको समेत बताउनुभयो। कार्यक्रममा नेपालका लागि रूसका राजदूत अलेक्सी नोभिकोभले नेपालको आर्थिक तथा सामाजिक विकासमा रूस सरकारको सदैव साथ र सहयोग रहने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्याउनु भएको योगदान नेपाल र नेपालीका लागि सदैव स्मरणीय रहने बताउनु भएको छ। इतिहासकार नेपालको निधनले आफूलाई दुखी बनाएको राष्ट्रपति पौडेलले हिजो पठाउनु भएको समवेदना सन्देशमा उल्लेख छ। इतिहासकार ज्ञानमणि नेपालको महाभारत तथा नेपाल निरुक्त लगायतका कृति एवं कयौं अनुसन्धान तथा खोजमूलक लेख रचना चिरकालसम्म ज्ञानका भण्डारका रूपमा रहिरहने राष्ट्रपति पौडेलले समवेदना सन्देशमा उल्लेख गर्नुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसंचार क्षेत्रमा 5G लगायत नवीनतम प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी दूरसंचार सेवाको रेडियो फ्रिक्वेन्सी नीति लागू गरिएको बताउनु भएको छ। विश्व दूरसंचार तथा सूचना समाज दिवसका अवसरमा नेपाल दूरसंचार प्राधिकरणद्वारा हिजो काठमाडौँमा आयोजित नेपालमा दूरसंचारको दिगो विकास सम्बन्धी सम्मेलनको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले फ्रिक्वेन्सी लाइसेन्स ओगटेर राख्ने, राज्यलाई राजस्व नतिर्ने र काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न फ्रिक्वेन्सी नीतिलाई परिमार्जन गरी जारी गरिएको फ्रिक्वेन्सी नीति 2080 कार्यान्वयनबाट आगामी साउन 1 गतेदेखि प्रविधि तटस्थताको नीति लागू हुने बताउनुभयो। सूचना तथा संचार प्रविधि नीति 2072, दूरसंचार नीति 2060 र ब्रोडब्याण्ड नीति 2071 पुनरावलोकन गरी एकीकृत नीति तर्जुमा गर्ने कार्य भइरहेको उल्लेख गर्दै मन्त्री शर्माले ब्याण्डविथ खरिदलाई थप प्रतिस्पर्धी बनाउँदा नेपाल टेलिकमको मात्रै औषधमा वार्षिक 1.5 अर्ब रूपियाँ बचत हुने अवस्था सिर्जना भएको पनि उल्लेख गर्नुभयो। हालै सार्वजनिक भएको नेपाल सरकारको नीति तथा कार्यक्रमबाट पनि प्राथमिकता र प्रतिबद्धता स्पष्ट गरेको बताउँदै वहाँले अब हरेक क्षेत्रमा डिजिटलाइजेशन गरेर मात्रै समृद्धि हासिल गर्न सकिन्छ भन्ने विश्वासका साथ नीति तथा कार्यक्रम मार्फत आगामी 10 वर्षलाई सूचना प्रविधि दशक घोषणा गरिएको जानकारी दिनुभयो। मन्त्री शर्माले सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रका रूपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकास गर्ने घोषणा गरिएको उल्लेख गर्नुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरी कार्यविभाजन समेत गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीमा राजेन्द्र कार्की, सामाजिक विकास मन्त्रीमा 5 कर्ण राई, खानेपानी सिंचाई तथा ऊर्जा मन्त्रीमा एकराज कार्की, पर्यटन वन तथा वातावरण मन्त्रीमा नारायण बहादुर मगर, आन्तरिक मामिला तथा कानून मन्त्रीमा लीला वल्लभ अधिकारीलाई नियुक्त गर्नुभएको छ। त्यस्तै मुख्यमन्त्री कार्कीले सृजना राईलाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको राज्यमन्त्री र वन्दना झाँगरलाई पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ। हिजै प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित समारोहमा प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले उत्पादित विद्युतको खपत बढ़ाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगमा जोड़ दिनुभएको छ। नेपाल पर्यटन बोर्ड संघको सहकार्यमा स्पार्क कारद्वारा हिजो ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले समृद्ध पर्यटनका लागि विद्युतीय सवारी साधनको प्रयोगमा जोड़ दिनुहुँदै वातावरण जोगाउन सबै सरकारवालाको बलियो प्रतिबद्धता आवश्यक भएको उल्लेख गर्नुभयो। मन्त्री बस्नेतले सरकारले ऊर्जा विकासको मार्गचित्र र कार्ययोजना बनाएर विद्युत उत्पादन बढ़ाउने, वितरण प्रणालीको आवश्यक पूर्वाधार निर्माण र खपत बढ़ाउने गरी योजना बनाएको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले विद्युतीय सवारी साधनको प्रयोगमा जोड़ दिनुपर्ने भए पनि आधारमा लगानी पर्याप्त नभएको बताउनुभयो। मन्त्री तामाङले लुम्बिनीमा पर्यटकका लागि ल्याइएका विद्युतीय बसलाई छिट्टै प्रयोगमा ल्याउने गरी मन्त्रालयले काम गरेको जानकारी दिनुभयो। करिब 10 महिनाको अवधिमा 5,130 डडेलो सम्बन्धी घटना भएको छ। वन तथा भू संरक्षण विभागको तथ्याङ्क अनुसार गत वैशाख महिनामा मात्र 3,270 डडेलोको घटना भएको हो। विभागका अधिकृत गोविन्द श्रेष्ठले स्रोत साधन अभाव, प्रशस्त पूर्व तयारी र तालिमको व्यवस्था नहुनु, आवश्यकता अनुसार बजेट नहुनु, नेपालको भौगोलिक विकटताका कारण डडेलो नियन्त्रणमा समस्या भएको बताउनुभयो। उहाँका अनुसार डडेलोका कारण वर्षेनी वनजन्य स्रोतको विनाश हुनु, वन्यजन्तुको नाश हुनु, वासस्थानमा असर पुग्नु लगायतका समस्या उत्पन्न हुने गरेको छ। डडेलोविद सुन्दर शर्माका अनुसार नेपालमा साधारणतय वर्षमा 2,500 हारहारीमा डडेलोको घटना हुने गरेको छ। भारतीय सीमासँग जोड़िएका मध्य प्रदेशका 4 जिल्लाका सीमानाका गैराती 12 बजेदेखि बन्द भएका छन्। भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्लामा हुन लागेको निर्वाचनका लागि सिराहा, धनुषा, सप्तरी र तथा महोत्तरीका सीमानाका बन्द भएको जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। आगामी सोमबार मधुबनीको मधुबनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले गैराती 12 बजेदेखि 7 गते राति 12 बजेसम्म नेपाल भारत सीमानाका बन्द रहने जनाइएको छ। यसैबीच निर्वाचनलाई लक्षित गरी नेपालको एकमात्र रेलवे सेवा 3 दिनका लागि बन्द भएको छ। रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा भंगा जनकपुरधाम जयनगर खण्डमा सञ्चालन हुने रेल सेवा 3 दिन बन्द भएको जनाइएको छ। काठमाडौँ तराई मधेस द्रुतमार्ग सड़क आयोजना अन्तर्गत लेन डाँडा सुरुङ मार्गको हिजो ब्रेक थ्रू भएको छ। राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेस द्रुतमार्ग सड़क आयोजना अन्तर्गत मकवानपुरको बकैया र गढ़ी गाउँपालिकामा निर्माणाधीन लेन डाँडा सुरुङ मार्गको जोड़ी सुरुङ मध्ये 1,633 मीटर लम्बाई रहेको काठमाडौँबाट निजगढ़तर्फ जाने सुरुङको हिजो ब्रेक थ्रू भएको नेपाली सेनाका सूचना अधिकारी सहायक रथी गौरव कुमार केसीले जानकारी दिनुभयो। निजगढ़बाट काठमाडौँतर्फ आउने सुरुङ मार्गको पनि छिट्टै ब्रेक थ्रू गरिने नेपाली सेनाले जनाएको छ। सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूलनाराका साथ 2081 सालको विद्यालय भर्ना अभियान देशभर सञ्चालन गरिएको छ। तर डडेलधुरा जिल्लाको ग्रामीण भेगका सामुदायिक विद्यालयमा भने भौगोलिक अवस्था, बढ़दो बसाई सराई लगायतका कारण विद्यार्थीको आकर्षण बढ़न सकेको छैन। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको यो रिपोर्ट।
सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ 2081 सालको विद्यालय भर्ना अभियान देशभर सञ्चालन गरियो। वैशाख महिनामा उक्त अभियान लिएर शिक्षक, अभिभावक, व्यवस्थापन समिति र जनप्रतिनिधि समेत संलग्न भए, तर यस वर्ष पनि सामुदायिक विद्यालयतर्फ आकर्षण बढ़न सकेन। नवदुर्गा गाउँपालिका वडा नम्बर 2 अध्यक्ष दिलबहादुर विष्ट:
भौगोलिक कारणले गर्दाखेरि यहाँ लाउने खेतीपातीहरू पनि जंगली जनावरहरूले नष्ट गर्ने र वर्षेनी हामीलाई खान पुग्न अवस्था पनि नदेखिएको हुनाले विभिन्न कारणले गर्दाखेरि मान्छेहरू बसाई सराय गरेर अनि तराईतिर, सदरमुकामतिर जाने अवस्था देखियो।
जन्मदरमा आएको कमी, बढ़दो बसाई सराई जस्ता कारण डडेलधुरा लगायत सुदूरपश्चिमका 7 पहाड़ी जिल्लाबाट वर्षेनी गाउँबाट सदरमुकाम वा तराई लगायतका अन्य क्षेत्रमा जान थालेपछि गाउँमा बनेका विद्यालय भवनहरू मात्र चिटिक्क देखिन्छन्, तर विद्यार्थी अनुपात भने न्यून रहेको छ। गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा प्रतिफल हासिल गर्न नसकिने भएपछि कतिपय बसाई सराईहरू बढ़ने गरेकाले शिक्षा क्षेत्रको विकासले मात्र सामुदायिक विद्यालयको आकर्षण बढ़ाउन नसकिने भागेश्वर गाउँपालिकाका शिक्षा शाखा अधिकृत गणेश पौडेल बताउनुहुन्छ।
बालबालिकाहरू गाउँघरमै बस्नका लागि पनि अभिभावकको आय आर्जन वृद्धि हुन जरुरी छ। त्यो ठाउँमा उसले पाउने स्वास्थ्यका सुविधाहरूका कुरा पनि जोडिन्छन्। अब आय आर्जन वृद्धि नगरेर हामी शिक्षालाई मात्रै खड्को मारेर यिनीहरूलाई टिकाइ राख्न सक्ने अवस्था पनि कम छ।
सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी समेत रहेको छ। भवनको निर्माण, खेलकुद मैदान, कम्प्युटर ल्याब, विषय शिक्षकहरू द्वारा अध्यापन गराइने भए पनि न्यून रूपमा मात्र विद्यार्थी भर्ना हुने गरेका छन्। उग्रतारा मावि पोखरा डडेलधुराका प्रधान अध्यापक रामदत्त जोशी:
विद्यार्थीहरू जति अपेक्षा हामीले गरेका छौँ त्यति चाहिँ हामीले पाएनौँ। सबै भवनहरू बनिसकेका छन्, फिल्ड राम्रो छ, घेरबाड उतारेर लागिरहेछ, सेफ्टीको कुराहरू छ, अब क्यान्टिन सेन्टर सञ्चालन गरोस्, विद्यार्थीलाई बाहिर नजाने राम्रो बताउन हामी तयार गर्दैछौँ। यति गर्दा पनि अभिभावकहरूले अलि हामीलाई विश्वास कम गर्यो कि
सामुदायिक विद्यालयप्रति अभिभावक तथा विद्यार्थीहरू आकर्षित हुन नसक्दा यसले समग्र विकासका क्षेत्रमा असर पारिरहेको छ। कुनै विद्यालयहरू विद्यार्थी अनुपात भन्दा बढ़ी छन् भने कुनै विद्यालयहरू न्यून विद्यार्थीको भरमा सञ्चालन भइरहेका छन्। कतिपय विद्यालयहरू एक अर्कामा गाभिएर सञ्चालन गर्नुपर्ने अवस्थामा सुधार हुन सकेको छैन। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
अब के अन्तर्राष्ट्रिय समाचार। भारतको पूर्वी राज्य पश्चिम बंगालमा चट्याङ पर्दा कम्तीमा 12 मृत्यु हुनका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन्। पश्चिम बंगालको राजधानी कोलकाताबाट करिब 327 किलोमिटर उत्तरमा रहेको मालदा जिल्लामा परेको चट्याङका कारण ती मानिसहरूको मृत्यु भएको हो। सबै पीड़ित घर बाहिर बगैंचा र खेतमा काम गरिरहेका बेला चट्याङ परेको अधिकारीहरूले बताएका छन्। इजरायली सेनाले उत्तरी गाजामा गरेको एक हप्ता लामो आक्रमणपछि त्यहाँ खाद्यान्न र पानीको अभाव भएको छ। आक्रमणपछि दुवै पक्षलाई ठूलो क्षति पुगेपछि इजरायलले थप सेना तैनात गरी दक्षिणी रफाहमा स्थलगत आक्रमण अझ तीव्र बनाउने योजना बनाएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले उल्लेख गरेको छ। रफाह शहरमा लाखौं प्यालेस्टाइनी नागरिकहरूले आश्रय लिइरहेका छन्। यसैबीच दक्षिण अफ्रिकाले रफाहमा इजरायलको आक्रमण रोक्नुपर्ने भन्दै अन्तर्राष्ट्रिय संयुक्त आयोगसँग आग्रह गरेको छ। इजरायलले रफाहमा गत हप्ता गरेको भीषण आक्रमणपछि त्यहाँबाट करिब 6 तथा गाजाको उत्तरी क्षेत्रबाट 1 मानिस अन्यत्रै पलायन भएका पनि संचार माध्यमहरूले जनाएका छन्। हिजो भएको इजरायली आक्रमणमा जबलिया शहरमा कम्तीमा 6 प्यालेस्टाइनी मारिएको पनि अल जजिराले जनाएको छ। अब
नेपाल राष्ट्र बैंकले सवारी कर्जाको जोखिम भार घटाउनुको साथै घर जग्गा कर्जा केही सहज बनाएको छ। चालू आर्थिक वर्ष 2080-81 को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले त्यस्तो व्यवस्था गरेको हो। समीक्षा मार्फत नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान 125% जोखिम भार रहेका हायर पर्चेज प्रकृतिका कर्जाको जोखिम भार घटाई 100% कायम गरिएको छ। त्यसै गरी घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आमदानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान 50%बाट 70% कायम गरिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। बैंक तथा वित्तीय संस्थाको एक वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको 20% बिक्री गर्न पाउने व्यवस्था मौद्रिक नीतिको समीक्षाबाट गरिएको छ। त्यसै गरी बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाका लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था 1.25% घटाई 1.20% कायम गरिएको छ। ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ। चिलिमे त्रिशुली 220 केभी प्रसारण प्रणाली आयोजना अन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिका स्थित पहिरे बेसीमा निर्माण गरिएको त्रिशुली 3B हब सब स्टेशन उद्घाटन भएको छ। आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाकै भालचेकमा निर्माण गरिएको 33.11 केभी विद्युत वितरण सब स्टेशनको पनि शुक्रबारै उद्घाटन गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेत र युरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारी उपमहानिर्देशक मिरियम फेरन, युरोपेली संघका राजदूत भेरोनिक लेभरेन्जो, जर्मन राजदूत थोमस पेन्ज र युरोपेली लगानी बैंकका निर्देशक दौराया ट्रिकीले संयुक्त रूपमा त्रिशुली 3B हब र भालचे सब स्टेशन उद्घाटन गर्नुभएको हो। त्रिशुली 3B हब स्टेशनको लागत 1.97 अर्ब करोड़ रहेको छ। त्रिशुली काठमाडौँ 220 केभी प्रसारण लाइनबाट त्रिशुली 3B हब स्टेशन माता तीर्थ सब स्टेशनसँग जोड़िएको छ। उद्घाटन समारोहमा मन्त्री बस्नेतले त्रिशुली नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि मात्र नभएर समग्र देशको विद्युत प्रणाली व्यवस्थापन गर्न सब स्टेशन निर्माण महत्वपूर्ण भएको बताउनुभयो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ। कोष तथा अनुसन्धानमूलक कार्यद्वारा इपानलाई थिंक ट्याङ्कको रूपमा विकास गर्ने तथा आफ्नै भवनबाट संस्थाका गतिविधि सञ्चालन गर्ने उद्देश्य सहित कोष स्थापना गरेको इपानले जनाएको छ। शुक्रबार काठमाडौँमा आयोजना भएको इपानको 22 औं साधारण सभाबाट दुवै कोष स्थापनाको निर्णय पारित भएसँगै औपचारिक रूपमा दुवै कोष स्थापना भएको इपानका कोषाध्यक्ष नरेन्द्र बल्ल पन्तले जानकारी दिनुभयो। तेह्रथुममा शुक्रबारदेखि ढाका महोत्सव शुरू भएको छ। स्थानीय उत्पादन प्रवर्धन गर्ने उद्देश्यले आयोजित महोत्सव यही जेठ 25 गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा विभिन्न 40 वटा भन्दा बढ़ी स्टलहरू राखिएका छन्। उद्योग वाणिज्य संघ तेह्रथुम र पोखरी एकीकृत समाज म्याङलुङ 10 तम्फुलाको संयुक्त आयोजनामा महोत्सव शुरू भएको हो। 50,000 अवलोकनकर्ताहरूले महोत्सवको अवलोकन गर्ने र 1 करोड़ भन्दा बढ़ीको कारोबार हुने अनुमान गरिएको आयोजक उद्योग वाणिज्य संघ जिल्ला अध्यक्ष राजीव ढुंगानाले बताउनुभयो।
धाविका सन्तुषी श्रेष्ठले पेरिस ओलम्पिक खेल्ने भएकी छिन्। विश्व एथलेटिक्स महासंघका अनुसार उनले युनिभर्सल कोटा मार्फत ओलम्पिकमा आफ्नो स्थान पक्का गरेकी हुन्। सन्तुषी 13 औं दक्षिण एसियाली खेलकुद शाखकी स्वर्ण पदक विजेता हुन्। उनले 10,000 मिटर दौड 35:07.94 सेकेण्डको समयमा पार गर्दै ऐतिहासिक स्वर्ण जितेकी थिइन्। उनले बकबन्धु शेख मुजिब ढाका म्याराथन समेत स्वर्ण जितेकी थिइन्। उनले दूरी 2:46.22 सेकेण्डमा पूरा गरेकी थिइन्। अरहन्त केशर सिंह र सुस्तानी श्रेष्ठ शुक्रबार एनएसआरए राष्ट्रिय ऱ्याकिङ स्क्वास प्रतियोगितामा च्याम्पियन बनेका छन्। नेपाल स्क्वास एण्ड ऱ्याकेट संघको आयोजनामा भएको प्रतियोगितामा अरहन्त पुरूष तथा स्वस्थानी महिला एकलतर्फ विजेता भए। अरहन्तले अमीर फलनलाई 15:05, 6:11, 11:01, 11:05 तथा स्वस्थानीले राष्ट्रिय च्याम्पियन विपना फलनलाई 11:07, 9:11, 11:04, 11:05 पराजित गरे। सात दोपहर स्थित स्क्वास हलमा शुक्रबार नै तेस्रो स्थानका लागि भएको खेलमा दीपक थापाले पासाङ भोलनलाई 2-1, 2-11, 11011114 तथा कृष्ण थापाले अस्मिता नगरकोटीलाई 11511713 ले हराए। यस प्रतियोगिताबाट प्राप्त खेलाड़ीको वरिता 2081 सालको चैत महिनासम्म रहनेछ। यसै गरी शीर्ष चार स्थानमा रहने खेलाड़ीलाई स्क्वास संघले नगद पुरस्कारबाट पुरस्कृत गरेको थियो। 37 मार्ग सी डिभिजन लीगमा महावीर क्लब र सानेपा क्लबले अङ्क बाँडेका छन्। सातो बाटो स्थित एन्फा मैदानमा शुक्रबार सम्पन्न खेलमा महावीर र सानेपाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन्। बराबरी सँगै महावीर 8 खेलबाट 9 अङ्क जोड्दै 10 स्थानमा उक्लिएको छ। समान खेलबाट 11 अङ्क जोडेको सानेपा 8 स्थानमा यथावत छ। सुदूरपश्चिम प्रदेशले ललितपुर मेर्स महिला टी20 च्याम्पियनशीपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ। लीग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरूद्ध 109 रनको फराकिलो जित दर्ता गर्दै सुदूरपश्चिमले एपीएफ क्लब विरूद्धको उपाधि भिडन्त पक्का गरेको हो। सुदूरपश्चिमले दिएको 158 रनको विशाल लक्ष्य पछ्याएको बागमती 16.1 ओभरमा 48 रनमा समेटियो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको सुदूरपश्चिमले निर्धारित 20 ओभरमा 2 विकेट मात्र गुमाएर 157 रन जोड्यो। सुदूरले 4 खेलमा 6 अङ्क बढुँदै दोस्रो भएर फाइनल पुगेको हो। यसअघि एपीएफ सबै खेलमा जित हासिल गर्दै फाइनल पुगिसकेको थियो। सिंगल राउण्ड रोबिन प्रणालीमा खेलाइएको यस प्रतियोगिताको फाइनल शनिबार हुँदैछ।
अझै बम अब मौसम। आज दिउँसो देशको पहाड़ी भागमा आंशिकदेखि साधारणतया बदली रही कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका केही स्थानका साथै पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ हावाहुरी सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 32.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.2 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 73%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 32 देखि 34 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:13 भयो भने सूर्यास्त भरे साँझ 6:48 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एजेट 7 गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनुहुने। संघीय संसदका दुवै सदनको हिजोको बैठक पनि स्थगित। संसदको गतिरोध अन्त्य सहमतिबाटै हुने सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको विश्वास। लगानीका लागि बाधक ऐनहरू संशोधन गरिएकाले ढुक्क भई विद्युत उत्पादनमा लाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा निजी लगानीकर्ताहरूलाई आग्रह। र भारतको पश्चिम बंगालमा चट्याङ लागि कम्तीमा 12 जनाको मृत्यु। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।